ناظرین السلام علیکم ورحمۃ اللہ وبرکاتہ، آپ دیکھ رہے ہیں ایتھیزم کے اوپر ہماری یہ سیریز، آج اس سلسلے کا تیسرا ایپیسوڈ ہے۔ آج ہم نے اس کوشچن کو یا آبجیکشن کو ایڈریس کرنا ہے کہ مذہب اور سائنس، یعنی ریلیجن اور سائنس، یہ ایک دوسرے کو اپوز کرتے ہیں یا ایک دوسرے کو سپورٹ کرتے ہیں، یعنی مذہب اور سائنس ایک دوسرے کے خلاف ہیں یا ایک دوسرے کے حق میں ہیں۔ جب آپ عام لوگوں سے پوچھیں گے تو آپ کو تین طرح کے پاسیبل آنسرز ملیں گے۔ کچھ لوگ آپ کو کہیں گے کہ جی مذہب اور سائنس ایک دوسرے کو سپورٹ کرتے ہیں، کچھ لوگ کہیں گے کہ جی نہیں، مذہب اور سائنس ایک دوسرے کو اپوز کرتے ہیں، اور ان کے پاس اس کی کچھ مثالیں ہوں گی، اور کچھ لوگ کہیں گے مطلب نیوٹرل ہو جائیں گے، یا یہ کہیں گے کہ جی کہیں پہ مذہب اور سائنس ایک دوسرے کو سپورٹ کرتے ہیں اور کہیں پہ مذہب اور سائنس ایک دوسرے کو اپوز کرتے ہیں۔ خیر بہرحال آج ہم نے اس کا جائزہ لینا ہے۔ تو دیکھیں، اب ہم اگر اس حوالے سے کوئی اپنی طرف سے گفتگو کریں گے تو آبجیکشن کرنے والا یا اعتراض کرنے والا سب سے پہلے تو یہ اعتراض کرے گا کہ حافظ صاحب آپ کی سائنس میں حیثیت کیا ہے۔ ٹھیک ہے، ویل اینڈ گڈ، آپ کا آبجیکشن ٹھیک ہے، ہم مانتے ہیں۔ جب آپ لوگ مذہب میں گفتگو کرتے ہیں تو ہم لوگ بھی یہی کہتے ہیں کہ جی مذہب کا آپ کو پتہ نہیں ہے، ریلیجن کا آپ کو پتہ نہیں ہے، تو آپ اس میں کیوں گفتگو کرتے ہیں؟ جیسا کہ ڈاکٹر ہود بھائی، پرویز ہود بھائی۔ اب ہم گفتگو کریں گے آج کی اس نشست میں کہ بڑے سائنٹسٹ نے، یعنی جن کو دنیا نے سائنٹسٹ مانا ہے، وہ اس کوشچن کو کس طرح سے ایڈریس کرتے ہیں یا وہ اس سوال کا کس طرح سے جواب دیتے ہیں۔ یعنی جو اتھارٹی ہیں ہر سبجیکٹ کے اندر، ریلیجن ہو گیا، فلاسفی ہو گئی، سائیکالوجی ہو گئی، ٹھیک ہے، آپ کی سوشل سائنسز ہیں، پھر انوائرمنٹل سائنسز ہیں، پھر اسی طرح سے ایون کہ سائنسز کے اندر مٹیریل سائنسز میں آگے چلے جائیں، فزکس، کیمسٹری، بایولوجی، ہر سبجیکٹ کے اندر آپ کو کچھ لوگ ملتے ہیں کہ جو ایکسپرٹس ہیں یا آپ ان کو اتھارٹیز کہہ سکتے ہیں۔ تو اسی طرح سے سائنس کے سبجیکٹ میں بھی کچھ لوگ ایسے ہیں کہ جو اتھارٹیز مانے گئے، تو وہ کیا کہتے ہیں؟ اب ان کی بات تو بھائی مان لو، یہی ہم کہیں گے۔ تو ہماری ایک کتاب ہے وجود باری تعالیٰ، مذہب، فلسفہ اور سائنس کی روشنی میں، یعنی ایگزسٹنس آف گاڈ ان دی لائٹ آف فلاسفی، سائنس اینڈ ریلیجن۔ اس کا جو سیکنڈ چیپٹر ہے اس میں ایک ٹاپک یہ بھی ہے کہ سائنٹسٹ جو ہے، خاص طور پہ جن کو نوبل پرائز دیا گیا، مور دین 50 سائنٹسٹ میں نے ان کو اسٹڈی کیا، جو اس بات سے ایگری کرتے ہیں کہ سائنس آپ کو مذہب کے قریب لے کے جاتی ہے، سائنس جو ہے وہ آپ کو مجبور کر دیتی ہے کہ آپ خدا پہ ایمان لے کے آئیں، اگر تو آپ ان بائسڈ ہو کے مطلب ایک سائنٹیفک ریسرچر ہیں، ان بائسڈ سائنٹیفک ریسرچر۔ خیر بہرحال یہ ہماری کتاب میں سے کچھ حوالے ہیں، نیچے ان کے فٹ نوٹس میں جو ہے وہ ریفرنسز بھی دیے گئے ہیں۔ یہ وہی کتاب ہے جس کا میں نے آپ سے تذکرہ کیا، یہ میری ویب سائٹ پہ آپ کو مل جائے گی، ڈاکٹر حافظ محمد زبیر ڈاٹ کام کے نام سے ویب سائٹ ہے، وہاں آپ تصانیف کے سیکشن میں جائیں تو آپ کو یہ مل جائے گی۔ یہ ہماری ویب سائٹ ہے، یہاں آپ تصانیف کے سیکشن میں جب آپ جائیں گے تو یہاں پہ آپ کو ہماری کتابیں ملیں گی، ٹھیک ہے۔ تو یہاں آپ کو وہ والی کتاب جس کا میں نے ابھی تذکرہ کیا ہے، یہ وجود باری تعالیٰ، مذہب، فلسفہ اور سائنس کی روشنی میں، اس کو آپ کلک کریں گے، ٹھیک ہے، تو یہ نیچے جو ہے وہ اس کا یہ ڈاؤن لوڈ یہاں سے آپ اس کو کر سکتے ہیں۔ خیر بہرحال تو ہم یہ بات کر رہے تھے کہ سائنٹسٹ جو ہے وہ کیا کہتے ہیں اس کے بارے میں، ان کو ذرا ہم دیکھتے ہیں، یا جن کی سائنٹیفک اپروچ تھی یا جو ماڈرن سائنس کے بانی جو ہے وہ تصور کیے جاتے ہیں، یا سائنٹیفک جو تھنکنگ تھی اس کے وہ بانی جو ہے وہ تصور کیے جاتے ہیں۔ تو سب سے پہلے تو فرانسس بیکن کا تذکرہ آتا ہے، ٹھیک ہے۔ تو فرانسس بیکن کا کہنا کیا ہے کہ اٹ از ٹرو دیٹ اے لٹل فلاسفی انکلائنتھ مینز مائنڈ ٹو ایتھیزم، بٹ ڈیپتھ ان فلاسفی برنگتھ مینز مائنڈ اباؤٹ ٹو ریلیجن۔ یہ کہنا بالکل درست ہے کہ تھوڑا سا فلسفے پڑھنے سے ایک شخص جو ہے وہ ملحد بن سکتا ہے، ٹھیک ہے۔ اور لیکن آگے اس کا کہنا یہ ہے، فلسفے میں گہرائی کا نتیجہ مذہب سے تعلق کی صورت میں ہی نکلتا ہے، ٹھیک ہے۔ تو یہ ہم نے دیکھ لیا، فرانسس جو ہے وہ بیکن، جو کہ سائنٹیفک تھنکنگ کا ایک طرح سے بانی تصور کیا جاتا ہے، یعنی اس نے لاجیکل تھنکنگ کا جو ہے وہ آغاز کیا تھا، اس کے ایسیز بھی بڑے معروف ہیں، ایم انگلش میں جو ہے وہ فرانسس جو ہے وہ بیکنز کے جو ایسیز ہیں وہ پڑھائے بھی جاتے ہیں، ہم نے بھی کسی وقت میں پڑھے تھے۔ خیر بارہ، اچھا، اس کے بعد جو ہے وہ ہمارے سامنے سر آئزک نیوٹن، اس کی کوٹیشنز ہیں۔ نیوٹن کا جو ہے وہ سائنس میں کیا مقام ہے؟ ظاہری بات ہے کہ سائنس کے ابا جی ان کو کہا جاتا ہے، ٹھیک ہے, تو وہ کیا کہتے ہیں؟ تو آئزک نیوٹن یہ کہتے ہیں کہ دی ایتھیزم از سو سینس لیس, مطلب ایتھیزم یعنی خدا کا انکار ایک حماقت ہے, سینس لیس سی بات ہے. وین آئی لک ایٹ دا سولر سسٹم آئی سی دا ارتھ ایٹ دا رائٹ ڈسٹینس فرام دا سن ٹو ریسیو دا پراپر اماؤنٹ آف ہیٹ اینڈ لائٹ. جب میں نظام شمسی کو دیکھتا ہوں, سولر سسٹم کو دیکھتا ہوں, تو میں یہ دیکھتا ہوں کہ ہماری زمین سورج سے ایک مناسب فاصلے پر موجود ہے تاکہ وہ اتنی حرارت اور روشنی حاصل کر سکے جو اس کی ضرورت ہے, اور یہ سب کچھ کسی حادثے کا نتیجہ نہیں ہے. دس ڈیڈنٹ ہیپن بائی چانس, یہ چانس سے جو ہے وہ نہیں ہوا, مطلب اس کے پیچھے جو ہے وہ کوئی نہ کوئی خدا ہے. ٹھیک ہے, پھر اس کے بعد اب آپ دیکھیں ایک اور کوٹیشن ہے نیوٹن کی, ان دا ایبسنس آف اینی ادر پروف دا تھم الون, صرف انگوٹھا جو ہے, کوئی اور پروف نہ بھی ہو, صرف انگوٹھا, ٹھیک ہے, وڈ کنونس می آف گاڈز ایگزسٹنس. ٹھیک ہے, یہ اکیلا انگوٹھا مجھے خدا کی وجود کی گواہی کے لیے کافی ہو جائے گا. بہرحال اسی طرح سے جو ہے وہ آپ نیچے چلے جائیں, یہ دو پہ حاشیہ اگر آپ دیکھیں نا, تو یہ جو دوسرے نمبر پہ فٹ نوٹ میں نے لگایا ہے, تو اس میں یہی ہے, یہ کوٹیشن ہے ایک اس کی طرف سے, نیوٹن کی طرف سے, کہ آئی ہیو اے فنڈامنٹل بلیف ان دا بائبل ایز دی ورڈ آف گاڈ ریٹن بائی مین ہو ور انسپائرڈ, آئی اسٹڈی دا بائبل ڈیلی. تو نیوٹن بیسیکلی بائبل کے خدا کو مانتا تھا. چلیں بہرحال کرسچین تھا, یہودی تھا, یا کوئی مسلمان ہے, ابھی ہماری گفتگو یہ نہیں ہے کہ جی آپ کا جو کانسیپٹ آف گاڈ ہے وہ ٹرو ہے یا غلط ہے یا فالس ہے. ہمارا اس وقت جو مدعا ہے جس پہ ہم گفتگو کر رہے ہیں وہ یہ ہے کہ خدا کو جو ہے وہ کیا سائنسٹس مانتے ہیں یا نہیں مانتے, یا سائنس کا جو سیریسلی مطالعہ کرتے ہیں تو کیا وہ خدا تک پہنچتے ہیں یا خدا سے دور ہو جاتے ہیں, کیا وہ ریلیجن تک پہنچتے ہیں یا وہ ریلیجن سے یا ریلیجس اپروچ سے دور ہو جاتے ہیں. اچھا اسی طرح سے اب آپ دیکھیں ہمارے سامنے اگلی جو کوٹیشن ہے, یہ الیکٹرانکس کے جو ایک شعبہ ہے, خیر سائنس کا جانتے ہیں جو لوگ سائنس کے طالب علم ہیں, جو فیراڈے جو ہے اس کی ایک کوٹیشن ہے, دا بک آف نیچر وچ وی ہیو ٹو ریڈ از ریٹن بائی دا فنگر آف گاڈ. فطرت کی کتاب کا جس کا ہم سائنس کے ذریعے جو ہے وہ ہم مطالعہ کرتے ہیں, وہ خدا کے ہاتھوں سے لکھی گئی ہے, یعنی فطرت کی کتاب. ٹھیک ہے, اسی طرح آگے آپ چلیں تو مائکرو بایولوجی کے جو بانی ہیں پاسچر, ان کی کوٹیشن کیا ہے, دی مور آئی اسٹڈی نیچر دا مور آئی اسٹینڈ امیزڈ ایٹ دا ورک آف دا کریٹر, سائنس برنگز مین نیئرر ٹو گاڈ. میں جس قدر فطرت کا مطالعہ کرتا ہوں, اس نیچر کا مطالعہ کرتا ہوں, اسی قدر اس کائنات کے خالق کے بارے میری حیرتوں میں اضافہ ہوتا چلا جاتا ہے. سائنس کا مطالعہ انسان کو خدا کے قریب لے آتا ہے. آپ نے نیچے اس کے ریفرنسز دیکھنے ہیں, تو یہ نیچے ریفرنسز جو ہے وہ میں نے دیے ہوئے ہیں, مطلب سب کوٹیشنز کے, یہ آپ میری کتاب جو ہے وہ ڈاؤن لوڈ کر کے یہ ریفرنسز جو ہے وہ اس میں سے دیکھ سکتے ہیں. خیر اس کے بعد جو ہے وہ ایک اور کوٹیشن ہے پاسچر صاحب کی, مطلب بہت اہم کوٹیشن ہے. وہ کیا کہہ رہے ہیں جی, کہہ رہے ہیں لٹل سائنس ٹیکس یو اوے فرام گاڈ بٹ مور آف اٹ ٹیکس یو ٹو ہم. تھوڑی سی سائنس کا مطالعہ تمہیں خدا سے دور لے جاتا ہے, جبکہ اس کا گہرا مطالعہ تمہیں خدا کے نزدیک کر دیتا ہے. ابھی بہت سے جو ہمارے یہاں طالب علم لگے پھرتے ہیں, سائنس وائنس پڑھ کے کہتے ہیں جی خدا کا انکار کر رہے ہیں, تو انہیں جو ہے وہ سائنس کی ایک بڑی شاخ کے جو بانی تھے, جن کے سائنسٹسٹ ہونے میں کوئی اختلاف نہیں ہو سکتا, کم از کم اس کوٹیشن پہ جو ہے وہ غور کر لینا چاہیے کہ بیسیکلی تمہارا مسئلہ یہ ہے, یعنی جو لوگ ایتھیسٹ بنے پھرتے ہیں اور اس کو انہوں نے ایک فیشن بنا لیا ہے, اور وہ سائنس کے اوپر جو ہے وہ جا کے سارا ملبہ گلا رہے ہیں کہ سائنس نے شاید انہیں جو ہے وہ رہنمائی کی ہے ایتھیزم کی طرف, تو وہ انہیں یہ جواب دے رہے ہیں کہ ہاں سائنس اس وقت رہنمائی کرتی ہے ایتھیزم کی طرف, سائنس اس وقت آپ کو ایتھیزم بناتی ہے جب آپ کا سائنس کا مطالعہ ادھورا ہو, انکمپلیٹ ہو, تھوڑا ہو. ہاں جب آپ کا مطالعہ بڑھ جاتا ہے سائنس میں, گہرا مطالعہ ہو جاتا ہے, تو پھر آپ خدا کے قریب ہوتے ہیں, پھر آپ خدا کا انکار نہیں کرتے. اسی طرح سے جو ہے وہ تھرمو ڈائنامکس, یہ اس کے جو بانی تھے لارڈ کیلوین, لارڈ کیلوین جو ہے وہ کیا کہتے ہیں سائنس کے حوالے سے. ٹھیک ہے, وہ کہتے ہیں جی ڈونٹ بی افریڈ ٹو بی فری تھنکرس. ہاں یہ کہتے ہیں جی ہم فری تھنکرز ہیں, تو وہ لارڈ کیلوین بھی یہ کہہ رہے ہیں کہ بھائی فری تھنکرز بنو, ہم تو نہیں کہہ رہے کہ نہ بنو, فری تھنکرز بنو تو صحیح. اف یو تھنک اسٹرانگلی انف یو ول بی فورس بائی سائنس ٹو دی بلیف ان گاڈ. اگر تم واقعی میں جو ہے وہ فری تھنکرز بن کے سوچو گے نا, ٹھیک ہے, تو اصل میں وہ بیسیکلی یہ کہہ رہے ہیں کہ ایتھیسٹ جو ہے وہ فری تھنکر ہے ہی نہیں, उस बेचारे ने तो, वो तो आगे आइंस्टाइन की भी कोटेशंस आ रही हैं कि जिस तरह मजहबी लोगों ने बेड़ियां पहन रखी हैं, तोक अपनी गर्दनों में डाल रखे हैं, तो इसी तरह जो है वो बहुत सारे साइंसदानों ने भी जो है वो अपने हाथ पांव में बेड़ियां पहन रखी हैं और तोक अपनी गर्दनों में डाल रखे हैं, मुख्तलिफ किस्म के साइंटिफिक बिलीव्स के, ठीक है, जो साइंटिफिक फैक्ट्स नहीं है, मतलब फिलॉसफी है और इस किस्म की बातें लायानी किस्म की, तो वो उसकी बुनियाद पे जो है वो खुदा का इनकार कर रहे हैं, रिलीजन का इनकार कर रहे हैं। तो ये कह रहे हैं भाई फ्री थिंकर्स बनो, हमने कब कहा फ्री थिंकर्स बनोगे तभी तो खुदा तक पहुंचोगे, ठीक है। तो अपनी जो सोचों की गुलामी तुमने इख्तियार कर रखी है, या अपने जैसे कुछ इंसानों की सोचों के जो तुम गुलाम बन गए हो, जो उनकी स्लेवरी में तुम आ गए हो, ठीक है, तो इस गुलामी से, एक फिक्री गुलामी से निकलोगे तभी तो खुदा तक पहुंचोगे। तो अगर तुम्हारी सोच पुख्ता होगी तो साइंस तुम्हें खुदा पर ईमान लाने पर मजबूर कर देगी। बात यह है कि गुलामाना सोच से निकलो तो इंशाल्लाह खुदा पे ईमान ले आओगे। इसी तरह क्वांटम थ्योरी, मतलब फिजिक्स वाले जानते हैं क्वांटम थ्योरी जो है वो उसका क्या मकाम है, मर्तबा है फिजिक्स के अंदर, ठीक है। उसके जो बानी थे मैक्स प्लैंक, तो मैक्स प्लैंक जो है वो क्या कहते हैं ये अब देखें। एनीबॉडी हु हैज बीन सीरियसली एंगेज्ड इन साइंटिफिक वर्क ऑफ एनी काइंड रियलाइजेस दैट ओवर द एंट्रेंस टू द गेट्स ऑफ द टेंपल ऑफ साइंस आर रिटन द वर्ड ही मस्ट हैव फेथ, ठीक है। बहुत बहुत कमाल के अल्फाज हैं, बहुत कमाल के अल्फाज हैं। शायद हमारे यहाँ जो मौलवी हजरात जुमे का खुतबा देते हैं वो जो है वो उनके अल्फाज में इतनी तासीर ना हो, शायद बाज़ मौलवी हजरात की कह रहा हूँ, जब वो खुदा की ईमान के हवाले से गुफ्तगू करें तो उनके अल्फाज में इतनी तासीर ना हो जितनी इन साहब के जो है वो अल्फाज में है, कि जब आप जो है वो टेम्पल ऑफ साइंस में दाखिल होते हैं। टेम्पल ऑफ साइंस क्या है? टेम्पल ऑफ साइंस से मुराद वो लैब मुराद ले रहे हैं, लेबॉरेटरी, जहरी बात है वही इबादत की जगह है साइंसदानों की। तो वो कहता है मैक्स प्लैंक कि जब आप टेम्पल ऑफ साइंस में एक साइंटिस्ट दाखिल होने लगता है तो उसकी जो एंट्रेंस है, उसका जो गेट है, उसके ऊपर उसे जो है वो लिखा हुआ नजर आता है कि खुदा पर ईमान के साथ जिंदा रहो, ठीक है। तो ये कैफियत, ये देखें आप, है इट इज द क्वालिटी विच द साइंटिस्ट कैन नॉट डिस्पेंस विथ। जिस शख्स को भी किसी भी किस्म के साइंसी काम से संजीदा वास्ता रहा हो, सीरियसली एंगेज इन साइंटिफिक वर्क ऑफ एनी काइंड, भाई साइंस से तुम्हारा संजीदा वास्ता रहा ही नहीं। जिनका साइंस से संजीदा वास्ता रहा है तो वो ये कह रहे हैं कि जिसका साइंस से संजीदा वास्ता रहा है तो वो तो लैब में दाखिल होने से पहले जो है वो ये पढ़ लेता है कि खुदा पर ईमान के साथ जिंदा रहो, ठीक है। तो ये अब देखें आपके सामने जो है वो मैक्स प्लैंक की जो है वो कोटेशन, नीचे देख लें इसके रेफरेंसेस वगैरह, आपने देखने हो किताब डाउनलोड कर लें। इसी तरह इनकी और भी जो है वो कोटेशन जो है वो हमारे सामने आ रही हैं आगे। बोथ रिलीजन एंड साइंस नीड फॉर दियर एक्टिविटीज द बिलीफ इन गॉड। वो कह रहे हैं रिलीजन को भी अगर क्रिएटिविटी आप लाना चाहते हैं मजहब में भी और इसी तरह से जो है वो रिलीजन में भी, तो आपको खुदा पे यकीन रखना होगा। खुदा पे यकीन के बगैर, ईमान के बगैर आप क्रिएटिविटी नहीं ला सकते, आप इवन के साइंस में भी तरक्की नहीं कर सकते, ठीक है। एंड मोर ओवर गॉड स्टैंड्स फॉर द फार्मर इन द बिगिनिंग। फार्मर कौन है? रिलीजन, रिलीजन वाला जो है, रिलीजियस जो है वो, रिलीजियस पीपल वो फार्मर है। तो फार्मर को जो है वो खुदा शुरू में मिल जाता है, यानी जो रिलीजियस पीपल है, एंड फॉर द लेटर एट द एंड ऑफ द होल थिंकिंग। लेकिन जो साइंस के रास्ते से आता है तो उसको बिल्कुल आखिर में खुदा मिलता है। फॉर द फॉर्मर गॉड रिप्रेजेंट द बेसिस, फॉर द लेटर द क्राउन ऑफ एनी रीजनिंग कंसर्निंग द वर्ल्ड व्यू। तो कहता है कि दो तरह से लोग खुदा तक पहुंचते हैं, एक तो मजहब के जरिए से, मजहब के जरिए से भी खुदा मिलता है लेकिन वो जल्दी मिल जाता है, फौरन मिल जाता है। लेकिन मजहब के जरिए से आप जिस खुदा तक पहुंचते हैं तो वो आपका जो खुदा का तारुफ होता है वो इब्तदाई लेवल का तारुफ होता है, लेकिन साइंटिस्ट जो है वो देर से खुदा तक पहुंचता है, होल थिंकिंग प्रोसेस उसमें से गुजरने के बाद वो खुदा तक पहुंचता है। लेकिन जब वो खुदा तक पहुंचता है तो फिर जो है वो बहुत गहराई में जाके जो है वो खुदा पे ईमान लेके आता है, यानी एक आम मजहबी इंसान से उसका ईमान जो है वो बहुत पुख्ता होता है खुदा के ऊपर। ये मैक्स प्लैंक का कहना है। अच्छा, इसके बाद हमारे सामने अब आप देखें और कोटेशंस हैं, इनकी और भी कोटेशंस हैं, ये अभी मैं जो है वो इसको ज़रा आगे कर रहा हूँ क्योंकि बहुत सी चीज़ें जो है ना वो अभी रहती हैं। आइंस्टाइन क्या कहते हैं, दी मोर आई स्टडी साइंस द मोर बिलीव इन गॉड। मैं जिस कदर साइंस का मुताला करता चला जाता हूँ इसी कदर खुदा पर मेरा ईमान बढ़ता चला जाता है। ये आइंस्टाइन की कोटेशन है, ठीक है जी। नीचे आपने जो है वो हवाला देखना हो, दो नंबर,
वॉल स्ट्रीट जर्नल में जो है 24 दिसंबर 1997, ठीक है। इसके बाद हम आपको आइंस्टाइन की एक और कोटेशन दिखाते हैं, वो क्या कह रहे हैं कि जी साइंस विदाउट रिलीजन इज लेम, साइंस जो है वो मजहब के बगैर लूली लंगड़ी है, रिलीजन विदाउट साइंस इज ब्लाइंड, और मजहब जो है वो साइंस के बगैर जो है वो अंधा है, ठीक है। तो खैर भी उनका नुक्ता नज़र था कि दोनों एक दूसरे को सपोर्ट करते हैं, आइंस्टाइन का नुक्ता नज़र था। हमारी किताब के पहले एडिशन में ये जो लेम है इसकी ट्रांसलेशन में गलती हो गई, लेकिन दूसरे एडिशन में वो गलती जो है वो तसी कर ली गई है। तो खैर बहरहाल जिनके पास हार्ड बुक हो तो वो उस गलती को सही कर सकते हैं। वो लेम के बजाय जो है वो लेम मतलब भेड़ लिखा गया था। खैर बहरहाल हम आगे चलते हैं, आइंस्टाइन की जो और कोटेशंस है वो हम देखते हैं कि वो इसके बारे में क्या कहते हैं। आइंस्टाइन का एक और जगह पे कहना है, आई वांट टू नो हाउ गॉड क्रिएटेड दिस वर्ल्ड, आई एम नॉट इंटरेस्टेड इन दिस और दैट फिनोमेना, इन द स्पेक्ट्रम ऑफ दिस और दैट एलिमेंट, आई वांट टू नो हिज थॉट्स, द रेस्ट आर डिटेल्स, ठीक है। मतलब आइंस्टाइन ये कह रहा है कि मैं ये पता करना चाहता हूँ कि खुदा ने जो है वो किस तरह से कायनात को जो है वो तख्लीक किया है। इसी तरह से आगे चल के आइंस्टाइन का कहना एक और जगह पे ये भी है कि कुछ मुतासिब किस्म के मुलहिद भी होते हैं, एथियस्ट भी जो है वो बाइस्ड होते हैं, जिस तरह रिलीजियस पीपल हैं इसी तरह कुछ एथियस्ट भी बाइस्ड होते हैं। वो अगरचे अपने आप के साथ टैग उन्होंने लगाया होता है साइंटिस्ट का, लेकिन ये प्योर साइंटिस्ट नहीं है। देन देयर आर द फनेटिकल एथियस्ट हुज इंटॉलरेंस इज ऑफ द सेम काइंड एज द इंटॉलरेंस ऑफ द रिलीजियस फनेटिक्स एंड कम्स फ्रॉम द सेम सोर्स, दे आर लाइक स्लेव्स हु आर स्टिल फीलिंग द वेट ऑफ देयर चेन्स विच दे हैव थ्रोन ऑफ आफ्टर हार्ड स्ट्रगल, दे आर क्रिएचर्स हु इन देयर ग्रज अगेंस्ट द ट्रेडिशनल ओपियम फॉर द पीपल कैन नॉट बियर द म्यूजिक ऑफ द स्फीयर्स, द वंडर ऑफ नेचर डज नॉट बिकम स्मॉलर बिकॉज वन कांट मेजर इट बाय द स्टैंडर्ड ऑफ ह्यूमन मॉरल एंड ह्यूमन एम्स। तो वो ये कह रहे हैं कि यहाँ कुछ मुतासिब किस्म के मुलहिद हैं, ये आइंस्टाइन कह रहे हैं, जिनकी अदम बर्दाश्त वैसी ही है जैसी मुतासिब मजहबियों की अदम बर्दाश्त, दोनों की अदम बर्दाश्त का मस्तर सेम है। और वो मस्तर क्या है, सोर्स क्या है, कि ये गुलाम है, ये दोनों गुलाम है, ये जो एथिस्ट किस्म के साइंटिस्ट हैं ये भी गुलाम है, और दूसरी तरफ वो जो एक्सट्रीमिस्ट किस्म के रिलीजियस हैं वो भी गुलाम है। अच्छा, इन्होंने अपनी गर्दनों में उन जंजीरों का और उन तोकों का वजन जो है वो ये महसूस करते हैं जिन्हें बड़ी मेहनत के बाद इंसानों ने उतार फेंका था। ये वो मखलूक है कि जो रिवायत यानी लोगों के लिए अफ्यून के खिलाफ अपनी बुक्स की वजह से कायनात की म्यूजिक को सुनने की अहलियत खो चुकी है, यानी रिलीजियस पीपल के खिलाफ ये जो साइंटिस्ट हैं अपनी बुक्स की वजह से ये जो यूनिवर्स में म्यूजिक है जो उन्हें बता रहा है किसी खुदा की तरफ इशारा कर रहा है, ये बुक्स में मजहब के बुक्स में मजहबी लोगों के बुक्स में उस म्यूजिक को सुनने से जो है वो बिल्कुल बहरे हो चुके हैं। खैर इनका कोई इलाज नहीं हो सकता क्योंकि मुतासिब हैं, ठीक। तो इसी तरह से एक और जगह पे जो है वो आइंस्टाइन ने कहा है कि जी लोग जो है वो मेरे बारे में इस किस्म के ख्यालात का इजहार करते हैं कि मैं एथियस्ट हूँ। तो इन व्यू ऑफ सच हारमनी इन द कॉस्मॉस विच आई विद माई लिमिटेड ह्यूमन माइंड आई एम एबल टू रिकोगनाइज, देयर आर येट पीपल हु से देयर इज नो गॉड, बट वट रियली मेक्स मी एंग्री इज दैट दे कोट मी फॉर सपोर्ट ऑफ सच व्यूज। तो आइंस्टाइन ये कह रहे हैं कि जी कायनात में इस कदर तवाजुन और हमहंगी है कि मैं अपने महदूद जेहन से महसूस कर सकता हूँ, बावजूद के बाद लोगों का ख्याल है कि खुदा नहीं है, ठीक है, लेकिन मैं महसूस करता हूँ कि खुदा है, लेकिन मुझे गुस्सा इस पे नहीं आता कि लोगों का ये ख्याल है कि खुदा नहीं है, मुझे गुस्सा इस पे आता है कि वो इस बात के लिए मुझे कोट करते हैं कि खुदा नहीं है, यानी आइंस्टाइन को कोट कर रहे हैं। तो ये अपनी जिंदगी में आइंस्टाइन ये कहना शुरू हो गए थे कि एथिस्ट मुझे जो कोट कर रहे हैं कि मैं खुदा को नहीं मानता, तो बराए मेहरबानी ये काम बंद कर दें, बाकी जो तुम्हारा नुकता नजर है तो भाई रखो, मेरा वो नुकता नजर नहीं। इसी तरह से हेजनबर्ग जो है जो क्वांटम मैकेनिक्स के जो है वो बड़े लोगों में से शुमार होते हैं, हेजनबर्ग जो है क्वांटम मैकेनिक्स के बानियों में शुमार होते हैं, तो वो क्या कह रहे हैं, द फर्स्ट गल्फ फ्रॉम द ग्लास ऑफ नेचुरल साइंसेस विल टर्न यू इनटू एन एथियस्ट, बट एट द बॉटम ऑफ द ग्लास गॉड इज वेटिंग फॉर यू, नेचुरल साइंसेस का पहला घूंट तुम्हें मुलिद बना देगा लेकिन ग्लास की तह में खुदा तुम्हारा इंतजार कर रहा है। मतलब कितनी बेहतरीन कोटेशन है, मतलब साइंस की शराब का एक घूंट तुमने भरा है ना तो नशे में खुदा का इनकार कर दोगे, ठीक है। लेकिन जब साइंस की शराब का पूरा जाम तुमने पी लिया, फिर तुम अपने हवासों में आएगे आओगे और जाम ख़त्म करने के बाद देखोगे कि पैंदे में खुदा तुम्हारा इंतज़ार कर रहा है। ये वही बात है जो मुख्तलिफ आप कह लें एक्सप्रेशंस के साथ मुख्तलिफ बड़े बड़े साइंटिस्ट ने की है कि साइंस का गहरा मुतालिया, डीप स्टडी, साइंस के साथ सीरियस जो एंगेजमेंट है आपकी, और इसी तरह से जो है वो साइंस के अंदर आपका ज़िंदगी खपा देना और साइंस को अनबाइस्ड होकर जो है वो उसका मुतालिया करना, ठीक है, तो ये सब आप सब कुछ ये जो है ये आपको खुदा तक पहुंचा देता है। लेकिन अगर आप बाइस्ड होकर साइंस का मुतालिया करेंगे, आप साइंस का जो है वो सतही से मुतालिया करेंगे, ठीक है, आप जैसे जो है वो रशियन साइंटिस्ट हैं तो वो अमेरिकन साइंटिस्ट के साथ उनकी नहीं लगती, ठीक है, तो अमेरिकन साइंसेस की जो है रिसर्चेस को एक्सेप्ट नहीं करते और अमेरिकन की रशियन के साथ नहीं लगती, उनके साथ तासुब रखते हैं, उनकी जो है वो रिसर्चेस को एक्सेप्ट नहीं करते। इसकी तरफ तो स्टीफन हॉकिंग ने भी इशारा किया है कि ये सिर्फ मजहबी लोगों में मसला नहीं है, ये हमारे साइंटिस्ट में भी ये तासुब सारा पाया जाता है, ठीक है, कि फ़लाँ की साइंस और फ़लाँ की साइंस है, तो ये मसाइल हैं, खैर साइंटिस्ट में भी हैं। तो जब इस तरह से बाइस्ड अप्रोच के साथ साइंस का मुताला किया जाता है तो फिर जो है वो आप सही हकीकत तक अल्टीमेट ट्रुथ तक नहीं पहुंचते। इसी तरह कॉस्मिक माइक्रोवेव बैकग्राउंड रेडिएशन, ये मतलब बहुत बड़ी जो है वो डिस्कवरी थी, इसको जिसने दरियाफ्त किया, ठीक है, अर्नो पेंजिस ने, तो वो क्या कहते हैं, आई लुक एट गॉड थ्रू द वर्क्स ऑफ गॉड्स हैंड एंड फ्रॉम दोज वर्क्स इम्प्लाई इंटेंशन, फ्रॉम दीज इंटेंशन आई रिसीव एन इम्प्रेशन ऑफ द ऑलमाइटी, मैं खुदा के हाथों की कारीगरी को वास्ता बनाकर खुदा की तरफ देख रहा हूँ और इस कारीगरी और सन्नाई में छुपे इरादों को देख रहा हूँ और इन्हीं इरादों से मुझे एक कादर मुतलक के वजूद का एहसास हो रहा है, ठीक है। इसी तरह से डॉक्टर अब्दुलसलाम जो कि कादियानी स्कूल ऑफ थाट से ताल्लुक़ रखते थे, ठीक है, मुसलमान तो नहीं थे लेकिन बहरहाल, और जो हमने साइंसेस का तस्करा किया वो कौन से मुसलमान हैं, लेकिन हम ये कह रहे हैं कि जो भी इसी तरह से साइंस के साथ जिनकी कोई दिलचस्पी रही है तो वो इस बात तक पहुंचे। आइंस्टाइन वाज बोर्न इनटू एन अब्राहमिक फेथ, ठीक है, आइंस्टाइन जो है वो इब्राहिमी जो है वो फेथ के ऊपर थे, इब्राहिमी दीन के ऊपर थे। इन हिज ओन व्यू ही वाज डीपली रिलीजियस, उनका अपना कहना था कि वो गहरे मजहबी हैं। नो दिस सेंस ऑफ वंडर लीड मोस्ट साइंटिस्ट टू अ सुपीरियर बीइंग, ठीक है, ये उन्होंने कहा है कि जी ये जो हैरत है जो साइंसदानों को होती है ये अक्सर साइंसदानों को एक कादर मुतलक ज़ात की तरफ ले जाती है, वही जो अकेला और कदीम है, एक ज़हीन तरीन खालिक जो कि तमाम कायनात और कवानीन फितरत का मालिक है, ठीक है। इसी तरह से और मोर देन 50 नोबल प्राइज जो है साइंटिस्ट हैं जिनके कोटेशंस हैं, हम अगर सबकी तरफ चले जाएं तो बहुत लंबा चौड़ा लेक्चर हो जाएगा, एक आधी हम और कोटेशन देख लेते हैं फिर हम इसको समराइज करते हैं। ये देखें जी केमिस्ट्री में जिन्होंने नोबेल प्राइज हासिल किया है जी क्रिश्चियन एकिंसन, ये क्या कहते हैं जी, आई थिंक ओनली एन ईडियट कैन बी एन एथियस्ट, एक ईडियट एक अहमक इंसान ही एथियस्ट हो सकता है, वी मस्ट एडमिट दैट देयर एग्जिस्ट एन इनकम्प्रिहेंसिबल पावर आर फोर्स विद limitless foresight and knowledge that started the whole universe going in first place, ठीक है, हमें लाजमन ये तस्लीम करना होगा कि यहाँ एक पोशीदा कुवत और ताकत मौजूद है कि जिसकी बसीरत और इल्म ला महदूद है और उसी ने इस कायनात का आगाज किया है। तो खैर बहरहाल कहने का मकसद ये है कि जो चोटी के साइंटिस्ट हैं वो तो ये कह रहे हैं कि साइंस हमें खुदा की तरफ लेके गई है, तो साइंस अगर आपको एथियस्ट बनाती तो ये सारे एथियस्ट होते, और ये चोटी के साइंसेस भी यही बात आपको बतला रहे हैं कि अगर आप साइंस पढ़ के एथिस्ट हो रहे हैं तो नंबर वन तो मसला ये है कि आपका साइंस का मुतालिया कमज़ोर है, सती है, डीप नहीं है। दूसरी वजह ये हो सकती है कि आपकी साइंस के साथ जो एंगेजमेंट है वो सीरियस नहीं है, चंद टकों पैसों के लिए कैरियर के लिए आप साइंस के साथ वाबस्ता हो गए, ठीक है, और अपनी शोहरत के लिए, ठीक है, सीरियस एंगेजमेंट नहीं है। तीसरी वजह ये भी हो सकती है कि आप जो है वो जो रिलीजियस पीपल हैं या कुछ कोई और जो है वो साइंटिफिक कम्युनिटी है उसकी बायसनेस की वजह से या उसके साथ इख्तलाफ की वजह से आप बहुत से रिजल्ट्स को जो है वो एक्सेप्ट ना कर रहे हो। तो साइंस और मज़हब जो है वो आपस में एक दूसरे को सपोर्ट करते हैं, ये हमने साइंटिस्ट से चोटी के साइंसदानों से मालूम कर लिया। अब मसला ये है कि कभी आपको नज़र आता है कि जी साइंस और मज़हब आपस में इख्तलाफ कर रहे हैं, ठीक है, हमारे यहाँ बहुत से स्टूडेंट्स जो बीएस लेवल पर होते हैं इस किस्म के क्वेश्चन भी ले आते हैं, किसी यूनिवर्सिटी में बीएस कर रहे हैं किसी भी डिसिप्लिन में, ठीक है, आपको महसूस हो सकता है, तो उसमें दो सूरतें हो सकती हैं। ہم نے اپنی کتاب کے آخر میں جا کے اس پہ گفتگو کی ہے، ٹھیک ہے، کہ آپ کو یہ جو محسوس ہوتا ہے تو اس کی وجہ کیا ہے اور اس کا حل کیا. دیکھیں، اگر تو سائنس پیور ہے اور ریلیجن بھی پیور ہے تو وہ آپس میں ایک دوسرے کو سپورٹ کرتے ہیں، یہ بات ذہن میں رکھیں. پیور ریلیجن اور پیور سائنس، پیور ریلیجن وہ ہے جو ریویلڈ ہے، جو خدا کی طرف سے آیا ہے اور پریزرو ہے، محفوظ ہے. ایک ریلیجن وہ ہے جو مین میڈ ہے، انسانوں نے بنایا ہے، ہندو مت ہے، سکھ مت ہے، بدھ مت ہے، انسانوں کے بنائی ہوئی ریلیجن ہے، ٹھیک ہے، اس کی نسبت تو خدا کی طرف ہو ہی نہیں رہی، تو وہ سائنس کے خلاف چلا جاتا ہے. تو پھر خدا کے ساتھ تو اختلاف نہ ہوا، یہ تو انسانوں کا انسانوں کے ساتھ اختلاف ہوا، وہ دنیا میں ویسے ہی بہت زیادہ ہے، ٹھیک ہے. تو مین میڈ ریلیجن کو نکال دیں. اچھا، جو ریویلڈ ہیں وہ ریلیجن جو آسمانوں سے آئے ہیں، جنہیں ہم سیمیٹک ریلیجنس کہتے ہیں، وہ تین ہی ہیں، یہودیت ہے، جوڈائزم ہے، عیسائیت ہے، کرسچینٹی ہے، اسلام ہے. تینوں 60% آف دی ورلڈ پاپولیشن، ٹھیک ہے، دنیا کی آبادی کا 60% ہے. یہ تینوں سیمیٹک ریلیجن جنہیں ہم آسمانی ادیان کہتے ہیں، یہ تینوں خدا کو مانتے ہیں، تینوں خدا کو مانتے ہیں، اور وہ خدا بھی وہ جو کہ پرسن ہے، جو ایک ذات ہے، ٹھیک ہے، اور خدا بھی وہ جس نے نبیوں کو بھیجا، اور خدا بھی وہ جس نے جنت جہنم بنائی، اور خدا بھی وہ جس نے آخرت جو ہے وہ بنائی حساب و کتاب کے لیے. تو فنڈامنٹل بلیفس کے اوپر یہ سارے ایمان لاتے ہیں، ٹھیک ہے. لائف آفٹر ڈیتھ یہودیت میں بھی ہے، عیسائیت میں بھی ہے، مسلمانوں میں بھی ہے. ایک خدا کا کانسیپٹ یہودیوں میں بھی ہے، عیسائیوں میں بھی ہے، مسلمانوں میں بھی ہے. رسولوں کا کانسیپٹ، پروفیٹہڈ کا کانسیپٹ یہودیوں میں بھی ہے، عیسائیوں میں بھی ہے، مسلمانوں میں بھی ہے. آگے چل کے کوئی ان میں اختلافات ہو گئے، لیکن فنڈامنٹلی وہ یہ مانتے ہیں، فرشتوں کو بھی مانتے ہیں، اینجلس کو بھی مانتے ہیں، یہ تقدیر کو بھی مانتے ہیں، پری ڈیسٹینیشن کو بھی یہ لوگ مانتے ہیں، سیکرٹ اسکرپچرس کو بھی مانتے ہیں، کہ اللہ تعالیٰ انسانوں کی ہدایت کے لیے سیکرٹ اسکرپچر جو ہے وہ بھیجتے ہیں. وہ پھر آگے جو ہے وہ ان میں اختلاف ہوئی ہیں، ٹھیک ہے، لیکن فنڈامنٹلی یہ مان رہے ہیں. پھر اسی طرح سے خدا کے بارے میں بھی ان میں اختلاف ہو گیا، ٹھیک ہے. عیسائیوں نے، کچھ عیسائیوں کے فرقوں نے جو ہے وہ تین خداؤں کا کانسیپٹ پیش کر دیا، لیکن بیسیکلی وہ کہتے یہی ہیں کہ ایک میں تین ہیں، ٹھیک ہے. یہ ٹرینیٹی بھی بیسیکلی جو ہے وہ اصل میں مونوتھیزم ہے، وہ خیر ان کی اپنی تعویلات ہیں. اسی طرح مسلمانوں میں کئی ایسے مل جائیں گے آپ کو جو شرک کر رہے ہیں. یہودیوں میں ایک گروہ تھا جس نے حضرت عزیر کو اللہ کا بیٹا بنا لیا، وہ ایک علیحدہ بحث. لیکن ہم کہہ رہے ہیں فنڈامنٹلی یہ جو تینوں ریلیجن ہیں جو آسمانوں سے آئے ہیں، خدا پہ بلیو رکھتے ہیں، اور اس میں بھی بلیو رکھتے ہیں کہ خدا نے جو ہے وہ انسانوں کی رہنمائی کے لیے کوئی ریلیجن بھیجا ہے اور ہر دور میں بھیجا ہے، تو اس ریلیجن کو آپ نے تلاش کرنا ہے. دوسری بات یہ ہے کہ ریلیجن پیور ہوتا ہے، اور بعض اوقات سائنس جو ہے وہ پیور نہیں ہوتی. سائنس پیور نہیں ہے، مثال کے طور پہ سائنس پہ فیکٹ نہیں ہے، ابھی تک تھیری ہے، تو وہ تھیری کا جو ہے وہ آپ اس کو لڑائی جا رہے ہیں جو ہے وہ ریلیجن کے ساتھ، تو ظاہری بات ہے کہ تھیری کا کیا لڑائی. اسی طرح سے بعض اوقات جو ہے وہ فلاسفی آف سائنس، یعنی ایک ہے سائنٹیفک فیکٹ اور ایک ہے فلاسفی آف سائنس. فلاسفی آف سائنس تو بھائی فلاسفی ہے، وہ نظریہ ہے، وہ سائنس نہیں ہے. جیسے سائنس فکشن ہے، ہیری پوٹرز ہے. اب ہیری پوٹرز جو ہے سائنس فکشن، بھی سائنس کے اندر بہت کچھ داخل کر دیا گیا ہے، ٹھیک ہے، تو لوگوں نے اس کو بھی سائنس سمجھ لیا. تو اگر وہ سائنس فکشن جو ہے یا فلاسفی آف سائنس یا کوئی سائنٹیفک تھیری ہے، وہ اگر کسی ریلیجس فیکٹ کے ساتھ وہ کنٹرڈکٹ کر رہی ہے، تو اس کا مطلب یہ ہے کہ کنٹرڈکشن نہیں ہے. اب آپ دیکھیں نا، جتنی بھی سائنٹیفک تھیری تھی، مثال کے طور پہ ارسطو جو ہے، ارسطو نے جو ہے وہ کوئی آج سے 2500 سال پہلے یہ بات کہی تھی، تقریباً 2500 سال پہلے کہہ دیں، ٹھیک ہے، کہ جی جو کائنات کا مرکز ہے، یونیورس کا جو سینٹر ہے، وہ ارتھ ہے، یعنی ارتھ سینٹر جو اس کی جو تھیری تھی وہ یہ تھی، مرکز جو ہے وہ یہ ارتھ ہے، اور زمین کے گرد جو ہے وہ سب کچھ جو ہے وہ گھوم رہا ہے اور زمین ساکن ہے، یہ ارسطو نے بات کی تھی. تو بعد میں 2000 سال بعد پھر جب تحقیقات وغیرہ ہوئیں، کوپرنیکس آ گیا، تو کوپرنیکس نے آ کے یہ بات کہی کہ نہیں بھائی، یہ تو ارتھ تو سینٹر نہیں ہے، سینٹر جو ہے وہ تو سورج ہے، ٹھیک ہے، وہ تو سن ہے. تو اس سے جو ہے وہ بالکل ایک ہلچل مچ گئی، اور پھر بہت سے سائنسز نے بعد میں آ کے ارسطو کو برا بھلا بھی کہا کہ ارسطو ایک بہت بڑا دماغ تھا اور اس نے ایک غلط بات کر دی، اور اس کی غلط بات کی وجہ سے 2000 سال تک ہم اس کے مخالف سوچ ہی نہیں سکے، اور 2000 سال تک جو ہے وہ سائنسی ترقی رکی رہی، کہ اس نے کہا کہ جی زمین کائنات کا مرکز ہے اور زمین ساکن ہے، تو سارے اس کے اوپر چلتے رہے. ارسطو سے مخالفت کی کسی نے جو ہے وہ بات ہی نہیں کی، صرف اس وجہ سے کہ وہ بہت بڑا دماغ ہے. اور جب مخالفت کی بات کی گئی تو پھر پتا چلا کہ ارسطو صاحب تو غلط کہہ رہے تھے. پھر ارسطو صاحب کا کہنا یہ تھا گریوٹی کے بارے میں کہ جی جو بھاری، یعنی جس چیز کا وزن جو ہے وہ زیادہ ہوگا، جس چیز کا ویٹ یا سائز زیادہ ہوگا تو وہ جلدی زمین پہ گرے گی، اور جس کا ویٹ اور جس کا وزن جو ہے وہ کم ہوگا یا سائز کم ہوگا تو وہ بعد میں زمین پہ گرے گی. ہماری آبزرویشن عام طور پہ یہی ہوتی ہے، ٹھیک ठीक है, लेकिन बाद में आके गलीलियो ने ये बात साबित की कि नहीं ये बात तो ठीक नहीं है, उसने तो पीसा के मीनार से दो चीजें जो है वो एक हल्की और एक भारी चीज गिराई, तो दोनों एक वक्त में जमीन पे गिरी, ठीक है। फिर उसके बाद जो है वो न्यूटन साहब आ गए, तो कोपरनिकस और गलीलियो ने आके अरस्तु की जो है वो फिजिक्स उड़ा दी। फिर उसके बाद न्यूटन साहब आ गए, न्यूटन साहब ने आके जो है वो अपनी ग्रेविटी का जो कॉन्सेप्ट था वो पेश किया, ठीक है। फिर हमारे यहाँ 250 साल तक जो है वो न्यूटन की फिजिक्स चलती रही, न्यूटोनियन फिजिक्स जिसे हम कहते हैं। अब न्यूटोनियन फिजिक्स को आके जो है वो आइंस्टाइन ने जो है वो चैलेंज कर दिया। आइंस्टाइन ने कहा कि जी ये कहना कि जी ग्रेविटी एक फोर्स है ये आप कहाँ से कहते हैं, मतलब न्यूटन तो ये कह रहा था ना कि जी ग्रेविटेशनल फोर्स है, हर बॉडी जो है वो उसकी अपनी एक ग्रेविटेशनल फोर्स है जो उसके साइज के अतबार से जो है वो चेंज होती रहती है, तो ये जमीन अपनी ग्रेविटी की वजह से चीज़ों को अपनी तरफ खींचती है। तो आइंस्टाइन ने आके कहा कि भाई ग्रेविटेशनल फोर्स तो है नहीं, ये तो बेसिकली जो स्पेस है, ठीक है, वो स्पेस टाइम के साथ मिलकर जो है वो एक कर्वेचर बना रही है, ठीक है, एक कर्व बना रही है। तो गोया उसने आइंस्टाइन ने जो है वो ग्रेविटी को एक फोर्स नहीं बल्कि आप यूं कह लें कि जी स्पेस का, स्पेस की एक हालत मान लिया, ठीक है, कि मकान की वो एक कंडीशन है। तो स्पेस जब वो कर्वेचर बनाती है तो उसकी वजह से चीजें जो है वो उस बॉडी के गिल जो है वो रिवॉल्व करती हैं, और ये आपकी स्पेस जो है वो एक फैब्रिक की तरह है, ठीक है। तो इस पे आप आइंस्टाइन का जो है वो थ्योरी देख रहे हैं जो उसकी रिलेटिविटी की थ्योरी है। फिर आइंस्टाइन की रिलेटिविटी की थ्योरी से जो है वो आपके बहुत से मसाइल हल हुए, लेकिन ब्लैक होल्स के मसाइल हल नहीं हो रहे थे। बहुत से लोगों ने आके कहना शुरू कर दिया जी रिलेटिविटी जो है वो आपके ब्लैक होल्स के मसाइल हल नहीं कर रही। फिर स्टीफन हॉकिंग साहब आ गए, स्टीफन हॉकिंग साहब ने जो है वो 40 साल तक जो है वो तहकीकात की, रिसर्चेस पेश की ब्लैक होल्स पे, तो वो अपनी ज़िंदगी में ही अपनी रिसर्चर्स से भी रुजू करते रहे, ठीक है। अभी आपको हम कुछ चीज़ों की तरफ हमने अपनी किताब में भी इशारा किया है, ये नेचर के नाम से एक वेबसाइट है, यहाँ पे आप देख लें। मिसाल के तौर पे, इन प्लेस ऑफ द इवेंट हॉरिजन हॉकिंग इनवोक्स एन अपेरेंट हॉरिजन, अ सर्विस अलॉन्ग विच लाइट रेस अटेम्प्टिंग टू रश अवे फ्रॉम द ब्लैक होल कोर विल बी सस्पेंडेड। मतलब इवेंट है हॉरिजन्स की जगह पे जो है वो अपेरेंट हॉरिजन्स का जो कॉन्सेप्ट था वो स्टीफन हॉकिंग साहब ने उसको मतलब ज्यादा सपोर्ट करना जो है वो शुरू कर दिया, ठीक है। अब अपेरेंट हॉरिजन का मतलब यही था कि मतलब ब्लैक होल्स एक तरह से जो है वो एग्जिस्ट नहीं कर रहे, ठीक है, एक खास आप कह लें कि जी उसके अंदर इंटरप्रिटेशन के अंदर। अनलाइक द इवेंट हॉरिजन, द अपेरेंट हॉरिजन कैन एवेंचुअली डिसॉल्व। पेज नोट्स दैट हॉकिंग इज ओपनिंग द डोर टू अ सिनेरियो सो एक्सट्रीम दैट एनीथिंग इन प्रिंसिपल कैन गेट आउट ऑफ ए ब्लैक होल, ठीक है। इसी तरह से और भी बहुत सारी बातें की गई कि ब्लैक होल से जो है वो चीज़ें निकल सकती हैं, नहीं निकल सकती, ये एक बड़ा मसला था। पहले हॉकिंग साहब का एक कॉन्सेप्ट था, फिर उनका दूसरी तरफ जो है वो रुजू हो गया। इवन कि आप ब्रीफ हिस्ट्री ऑफ टाइम हॉकिंग साहब की जो किताब है वो आप उठा के देख लें, तो उसके मुकदमे में जो है वो कार्ल सगान ने उसका मुकदमा लिखा है, जो कि मारूफ एथिस्ट थे। तो कार्ल सगान ने जब उसका मुकदमा लिखा तो कहा कि पता नहीं हॉकिंग को क्या हो गया है कि जी साइंस के ऊपर किताब लिख रहे हैं और इसमें खुदा को घुसेड़ी जा रहे हैं, और ब्रीफ हिस्ट्री ऑफ टाइम में आपको खुदा का तस्करा मिलेगा, कसरत से मिलेगा, लेकिन बाद में आप दी ग्रैंड डिज़ाइन में जब आप जाके देखते हैं तो वहाँ आप देखते हैं कि जी खुदा का तस्करा जो है वो निकल चुका है हॉकिंग साहब की किताब में से। तो अब कहने का मकसद ये है कि बड़े से बड़े साइंटिस्ट, अरस्तु बहुत बड़ा दिमाग था, न्यूटन, फिर उसके बाद आइंस्टाइन, फिर उसके बाद स्टीफन हॉकिंग, सब अपने नज़रियात चेंज करते रहे। और साइंस तो बेसिकली एक सफ़र है, साइंटिस्ट तो यही कहते हैं कि ये तो बेसिकली एक सफ़र है। तो जब आप खुद एक इल्मी सफ़र में हैं तो आप कैसे कह सकते हैं कि आप अल्टीमेट ट्रुथ तक पहुँच गए। तो जब साइंस का अभी सफ़र जारी है तो जहाँ तक आप पहुँचे हैं, ठीक है, तो आप क्लेम ही नहीं कर रहे कि वो अल्टीमेट ट्रुथ है, वो आखिरी सच है, वो आखिरी हकीकत है और हमने उसको जान लिया, या आप ये क्लेम ही नहीं कर रहे कि मतलब हमारे पास जो है वो थ्योरी ऑफ एवरीथिंग आ गई है, या मास्टर थ्योरी या एम थ्योरी हमने बना ली है। जब आप क्लेम ही नहीं कर रहे तो कैसे आप उसका रिलीजन के साथ जो है वो कंपैरिजन कर रहे हैं, ठीक है। तो बेसिकली देखें रिलीजन क्या है, रिलीजन जो है वो वर्ड ऑफ गॉड है, खुदा का कलाम है, और प्योर साइंस क्या है, साइंटिफिक फैक्ट क्या है, वर्क ऑफ गॉड है। तो वर्ड ऑफ गॉड कभी भी वर्क ऑफ गॉड के खिलाफ नहीं होगा, लेकिन पहले आपको साबित करना पड़ेगा कि ये वर्ड ऑफ गॉड है। अगर साबित नहीं है कि ये वर्ड ऑफ गॉड है और आप उसको प्योर साइंटिफिक फैक्ट के साथ टकरा रहे हैं, मिसाल के तौर पे बाइबल की एक बात है और वो साबित ही नहीं है, ठीक है, साबित ही नहीं है कि वो खुदा का कलाम है, और आप कह रहे हैं कि जी ये देखें साइंस के खिलाफ जा रही, तो जहरी बात है कि वो तो वर्ड ऑफ गॉड साबित ही नहीं हुआ, तो वो कैसे जो है वो मुखालिफ हो गया वर्क ऑफ गॉड के, ठीक है। तो प्योर जो है वो रिलीजन, प्योर रिलीजन जो महफूज है, वो कभी भी जो है वो प्योर साइंस के खिलाफ नहीं हो सकता। तो जब भी रिलीजन और साइंस आपस में एक दूसरे को अपोज करते नजर आए, तो दो में से एक बात है, या तो ये रिलीजन करप्ट है, ठीक है, ये रिलीजन महफूज नहीं है, यानी रिलीजन की वो तालीमात, या फिर ये है कि वो साइंस करप्ट है, और कोई बात है ही नहीं। आप कोई भी ऐसी चीज हमारे पास लेके आ जाए तो हम आपको दिखा देंगे कि यहां पर बेसिकली ये रिलीजन करप्ट है या फिर यहां पर ये साइंस करप्ट है। तो साइंस और मजहब की किसी बात में भी आपको तजाद नजर नहीं आएगा, बशर्ते कि वो रिलीजन प्योर हो, और इसी तरह से बशर्ते कि वो साइंस जो है वो क्या है, वो प्योर हो। हाँ, अब अगर किसी आलमी दीन ने लिख दिया, देखें एक आलमी दीन की जो ट्रांसलेशन है उसकी अंडरस्टैंडिंग है, वो कुरान नहीं है। कुरान की ट्रांसलेशन, उर्दू तर्जमा, अंग्रेजी तर्जमा, वो कुरान नहीं है। अगर वो कुरान होता तो उसको नमाज में पढ़ा जाता, तो कुरान की तो 70 तराजिम है जो आपस में जो है वो मुख्तलिफ हैं। आलमी दीन की अंडरस्टैंडिंग है तो तर्जमा जो है वो कुरान नहीं है। कुरान क्या कह रहे हैं आप ये बताएं, ठीक है, कुरान क्या कह रहे हैं। इसी तरह से हमारे एक आलमी दीन ने लिख दिया कि जी जमीन साकिन है, एक बहुत बड़े बड़े सगीर पाको हिंद के चोटी के आलमी दीन ने, ठीक है, उन्होंने इस मौजू के ऊपर किताबचे लिख दिए कि जी जमीन साकिन है और सूरज जो है वो उसके गिर्द घूम रहा है, और इसके लिए उन्होंने जो है वो कुरान से दलाइल देना शुरू कर दिया। हालांकि जो कुछ वो बयान कर रहे थे वो उनका तर्जमा था, वो उनका फहम था, वो कुरान था ही नहीं, वो कुरान था ही नहीं। तो अब उस मुजल्ले को, उस मैगजीन को, उस रिसाले को पकड़ के जो है वो बहुत से लोगों ने इतराज़ करना शुरू कर दिया कि जी देखें इस्लाम तो जो है वो साइंस से कंट्राडिक्ट कर रहा है। इस्लाम साइंस से कंट्राडिक्ट नहीं कर रहा, और ये बात भी दुरुस्त है कि साइंस जो है उसका मौजू क्या है, वो वर्क ऑफ गॉड है, और रिलीजन का मौजू जो है वो क्या है, वो वर्ड ऑफ गॉड है। दोनों का सब्जेक्ट, दोनों का फील्ड डिफरेंट है। तो इसलिए कुरान के अंदर हमें साइंस नहीं ढूंढनी चाहिए और साइंस के अंदर जो है वो हमें रिलीजन नहीं ढूंढना चाहिए, लेकिन चूंकि एक ही हस्ती की तरफ दोनों की निस्बत होती है तो दोनों में कंट्राडिक्शन नहीं हो सकती। जज़ाकुमुल्लाह खैरा, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।